الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله اللہ عز و جل کے محبوب دانہ غیوب منزہ عن العیوب صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان تقرب نشان ہے جس نے مجھ پر 100 مرتبہ درود پاک پڑھا اللہ تعالی اس کی دونوں آنکھوں کے درمیان لکھ دیتا ہے کہ یہ نفاق اور جہنم کی آگ سے آزاد ہے اور اسے بروز قیامت شہداء کے ساتھ رکھے گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ سرکار مدینہ راحت قلب و سینہ فیض گنجینہ صاحب معطر پسینہ صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان باقرینہ ہے، نیت المؤمن خیر من عمله، یعنی مومن کی نیت اس کے عمل سے بہتر ہے۔ عالم نیت شیخ طریقت امیر اہل سنت حضرت علامہ مولانا ابو بلال محمد الیاس اتار قادری رضوی دامت برکاتہم العالیہ فرماتے ہیں، نیک کام بغیر اچھی نیت کے کار ثواب نہیں ہوتا، نیک کام میں جس قدر اچھی نیت زیادہ اسی قدر ثواب بھی زیادہ۔ نیز امیر اہل سنت نے اس پرفتن دور میں آسانی سے نیکیاں کرنے اور گناہوں سے بچنے کے طریقوں پر مشتمل شریعت و طریقت کا جامع مجموعہ بنام مدنی انعامات بصورت سوالات عطا فرمایا، ان میں سب سے پہلا مدنی انعام نیت و ہی کا عطا فرمایا۔ اللہ عز و جل کی رضا پانے اور ثواب کمانے کے لیے اچھی اچھی نیتیں کر لیجئے، اول تا آخر اس درجے میں شامل رہوں گا۔ بلا وجہ کپڑے بدن سریا داڑھی کے بال سہلانے، دریوں سے دھاگے نوچنے، انگلیوں سے فرش پر کھیلنے، ادھر ادھر دیکھنے، باتیں کرنے، ٹیک لگانے، پردے میں پردہ نہ ہونے کی صورت میں گھٹنے کھڑے کر کر دوسروں کے لیے بدنگاہی کا باعث بننے، گھٹنوں میں سر رکھنے، دوسروں کو اشارے کرنے، اٹھ کر چل پڑنے وغیرہ سے بچتے ہوئے علم دین کی تعظیم کی خاطر جہاں تک ہو سکا دو دانوں بیٹھ کر علم دین سمجھنے کے لیے نگاہیں نیچی کیے خوب کان لگا کر سنوں گا، اہم مدنی پھول تحریر بھی کروں گا۔ امیر اہل سنت مدنی پھول عطا فرماتے ہیں، دوسروں کی موجودگی میں نیت کا اظہار کرتے ہوئے احتیاط فرمائیے، دل میں نیت نہ ہونے کے باوجود جان بوجھ کر اس لیے ہاتھ اٹھانا کہ دوسروں پر اثر قائم ہو کہ یہ نیت کر رہا ہے، یہ جھوٹ دھوکا ہے۔ آج کے اس بیان اور اب تک کی میرے پاس موجود نیکیوں پر اللہ عز و جل کی رحمت سے ملنے والا ثواب بوسیلہ رحمت للعالمین برائے جناب رسالت مآب صلی اللہ تعالی علیہ وآلہ وسلم، انبیاء و مرسلین، خلفائے راشدین، امہات المؤمنین، شہیدان و اسیران کربلا، تمام صحابہ و تابعین و تبع تابعین، ائمہ مجتہدین، خصوصاً ائمہ اربعہ اور ان کے مقلدین، سلاسل اربعہ کے مشائخ و مریدین، مدنی قافلوں کے مسافرین، مدنی انعامات کے عاملین اور تمام مؤمنات و مؤمنین، مسلمات و مسلمین، خصوصاً آج جن کا یوم عرس جاری ہے، 25 سفر المظفر ہے، سرکار اعلی حضرت عظیم البرکت عظیم المرتبت پروانہ شمع رسالت مجدد دین و ملت محقق علی الاطلاق مترجم القرآن شاہ امام احمد رضا خان داتا گنجو شجویری اور امیر اہل سنت، الحمدللہ عز و جل بیان کا سلسلہ مکمل بیان بس ثواب یعنی درست ہو پائے، یہ ضروری نہیں، بھول کرتا پائیں تو فوراً میری اصلاح فرمائیں۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ دعوت اسلامی کے اشاعتی ادارے مکتبۃ المدینہ کی مطبوعہ کپڑے پاک کرنے کا طریقہ جو کہ شیخ طریقت امیر اہل سنت کا تحریر کردہ رسالہ ہے، یہ صفحہ نمبر 1 پر ہے۔ ہر عاقل و بالغ مسلمان مرد و عورت کے لیے طہارت کے وہ احکام سیکھنے فرض عین ہیں جن سے نماز درست ہو۔ میٹھے میٹھے اسلام اور مدنی چینل کے ناظرین، مسلمانوں اور غیر مسلمین میں ایک تو واضح ترین فرق اسلام کا ہے۔ مسلمان ضروریات دین کا اقرار کرنے والا، ان کے انکار سے بچنے والا، اور غیر مسلم کم از کم کسی ضرورت دینی، کسی ایک ضرورت دینی کا انکار کرنے والا ہوتا ہے۔ ظاہری حیات کے اعتبار سے بھی مسلمانوں اور غیر مسلمین میں چند واضح فرق ہے۔ جہاں اسلام نے ایک حلیہ دیا، وہاں اسلام نے زندگی کا ایک نظام بھی دیا۔ مسلمان کو کھانا ہے تو اس کے کھانے کے لیے بعض چیزوں کو ممنوع، ناجائز، حرام اس طرح قرار دیا، بعض چیزوں کو جائز قرار دیا، گوشت کھانے کے احکام بیان کیے۔ تو طعام کے حوالے سے مسلمان جو چاہے کھائے پیے، ایسا ہو نہیں سکتا۔ اسے شریعت مطہرہ نے جو احکام دیے اس کے مطابق اس نے کھانا ہے، پینا ہے اور اپنی زندگی گزارنی ہے۔ اسی طرح غیر مسلمین میں سے بعض صفائی کا اہتمام ضرور کرتے ہیں، ستھرائی کا خیال رکھتے ہیں، لباس کے اچھے ہونے کی سوچ ان میں ہو سکتا ہے، ہو محسوس ایسا ہی ہوتا ہے کہ اچھے لباس، ستھرے لباس پہننے کی سوچ تو غیر مسلمین میں ہوتی ہے، مگر طہارت کا اہتمام غیر مسلمین میں نہیں ہوتا۔ طہارت ظاہری صفائی ہی کو نہیں کہتے، طہارت کے کچھ احکام شریعت مطہرہ نے بیان کیے ہیں، اور ان احکام کی روشنی میں پتہ چلے گا کہ ہم نے طہارت حاصل بھی کی ہے یا نہیں۔ یعنی کوئی شخص شریعت مطہرہ کی روشنی میں پاک ہے یا نہیں، یہ باتیں احکام شریعت سے معلوم ہوتی ہیں۔ طہارت کے ضروری احکام ہمیں بیان کریں گے کہ آیا ہم پاک ہیں یا نہیں۔ تو ہم طہارت کے اندر جو ابتدا آج کریں گے، وہ سب سے پہلی چیز جس کا بیان آج کیا جائے گا، اس کا انداز کچھ ایسا ہوگا کہ بعض مسائل بیان کیے جائیں گے اور پھر آپ کو کچھ ویڈیو دکھائی جائیں گے، اور اس کے تحت آپ کو کچھ بیان کیا جائے گا۔ جہاں طہارت کی بات آتی ہے تو سب سے پہلی چیز جو پیش نظر رہے، طہارت عمومی طور پر پانی سے حاصل کی جاتی ہے۔ طہارت پانی کے علاوہ بھی حاصل ہو جاتی ہے، بعضوں کی طہارت کے لیے پانی کی ضرورت نہیں ہوتی۔ سب سے پہلی چیز جو بیان کی جائے گی وہ پانی، کہ جس پانی کے ذریعے ہم طہارت حاصل کر رہے ہیں وہ پانی اور اس کے چند احکام انشاء اللہ الرحمن آج ان کا بیان ہوگا، جبکہ پھر کپڑے پاک کرنے کا طریقہ، اسی طرح دیگر چیزوں کی پاکی کے احکام، پھر وضو وغیرہ کا طریقہ، اور ساتھ ہی ساتھ غسل و تیمم کے احکام۔ لازمی بات ہے پوری تفصیل ہر چیز کی کہیں بھی بیان نہیں کی جاتی، باقاعدہ علم سیکھنے سے آتا ہے، اور ابتدائی چند باتیں بیان کر دی جاتی ہیں۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ دعوت اسلامی کے اشاعتی ادارے مکتبۃ المدینہ کی مطبوعہ بہار شریعت جلد اول صفحہ 329 پر عنوان ہے، کس پانی سے وضو جائز ہے اور کس سے نہیں۔ اس سے سب سے پہلے ایک تنبیہ لکھی ہے، جس پانی سے وضو جائز ہے اس سے غسل بھی جائز ہے، اور جس سے وضو ناجائز غسل بھی ناجائز۔ مسئلہ، نیح یعنی بارش، ندی، نالے، چشمے، سمندر، دریا، کنویں اور برف اولے کے پانی سے وضو جائز ہے. آپ کو چند اس کے مناظر بھی دکھائے جائیں گے اور اسی کے تحت پھر مزید آپ سے گفتگو کا سلسلہ رہے گا. جس پانی سے وضو جائز ہے اس میں بارش کا پانی ہے. بارش کے پانی سے وضو جائز ہوتا ہے. دوسری چیز، اس چشمے کے پانی سے بھی وضو کیا جا سکتا ہے. اسی طرح برف جمی ہو اور اس کا جو پانی نکلے اس پانی سے بھی وضو ہو جاتا ہے. ندی، نالے، دریائی پانی، کنویں وغیرہ سے بھی وضو کیا جا سکتا ہے. اس کے چند اور احکام بھی ہیں. ایک عمومی بات آپ کو بیان کی گئی کہ اس طرح کے پانی سے وضو کیا جا سکتا ہے، لیکن پانی میں کس طرح کی نجاستیں ہوں یا نہ ہوں ان کے احکام آگے آ رہے ہیں. جس پانی میں کوئی چیز مل گئی کہ بول چال میں اسے پانی نہ کہیں بلکہ اس کا کوئی اور نام ہو گیا، جیسے شربت، یا پانی میں کوئی ایسی چیز ڈال کر پکائے جس سے مقصود میل کاٹنا نہ ہو، جیسے شوربہ، چائے، گلاب یا اس کا عرق، اس سے وضو و غسل جائز نہیں. یہ آپ کے سامنے مشروب دکھائے جا رہے ہیں. ان مشروبات سے کوئی بھی وضو نہیں کر سکتا، نہ شوربے سے آپ کا وضو ہو سکتا ہے، نہ چائے سے آپ کا وضو ہو سکتا ہے. اور اسی طرح عرق گلاب، اگر واقعی یہ عرق گلاب ہے تو اس سے بھی وضو اور غسل نہیں ہوگا. اس میں بھی بعض اوقات ایسی صورت ہوتی ہے کہ بعض چیزوں سے وضو ہو جاتا ہے. جیسے ایک بات یہاں پر بیان کی گئی ہے، وہ یہ بات بیان کی گئی کہ جس ایسی چیز پکا کر ڈالی جس سے میل کاٹنا مقصود نہ ہو، یعنی جسم کے اندر سے میل دور کرنا مقصود نہ ہو، جیسا شوربہ، چائے یا عرق. عرق اسی کو کہیں گے جو گلاب سے نکلا ہو، پانی کے اندر مل جائے تو اس کے احکام کی صورت جو ہے وہ آگے مزید بیان ہو رہی ہے. آپ نے ابتدائی چیز ایک دیکھی کہ کون سا پانی ہے جس پانی سے وضو یا غسل کیا جا سکتا ہے، اور ساتھ ہی ساتھ جس پانی میں کوئی چیز مل گئی کہ بول چال میں اسے پانی نہ کہیں گے تو اس سے بھی وضو نہیں ہو سکتا. اب ایک صورت اور بیان کی جاتی ہے، وہ یہ کہ اگر ایسی چیز ملائیں یا ملا کر پکائیں جس سے مقصود میل کاٹنا ہو، جیسے صابن یا بیری کے پتے، تو وضو جائز ہے جب تک اس کی رقت زائل نہ ہو، اور اگر ستو کے مثل گاڑا ہو گیا تو وضو جائز نہیں. یہ دیکھیے، یہ پانی بالکل اپنے میلان کے ساتھ ہے، اس میں صابن ڈالا گیا ہے اور اس میں میل کاٹی گئی ہے. اب یہ پوزیشن ایسی ہے کہ یہ گاڑا ہو گیا، گاڑی جو چیز ہوتی ہے اس گاڑی چیز سے وضو نہیں کیا جا سکتا. یہ آپ سمجھے کہ اس وقت آپ کے سامنے پانی ڈالا جا رہا ہے، یہ پانی کے اندر یہ ایک رقت آپ کو نظر آ رہی ہے کہ یہ لکوڈ ہی ہے. اب جب تک پانی کی پوزیشن ایسی ہوتی ہے اس پانی سے وضو اور غسل ہو سکتا ہے جب اس میں ایسی چیز ملا کر پکائیں جس سے مقصود میل کا کاٹنا ہو، اور جب یہ گاڑا ہو جائے گا تو اب اس سے وضو وغیرہ نہیں ہو سکتا. یہ پانی کے اندر پتے وغیرہ ضرور موجود ہیں لیکن پانی میں اس نے ایسا کوئی اثر قائم نہیں کیا جس کی وجہ سے پانی کے بہنے کی جو صلاحیتیں تھی اس کو ختم کر دیا، تو اس سے وضو غسل میں کوئی حرج نہیں. آگے آ جائیے، اس پانی کی بھی یہ پوزیشن ہے لیکن اس کے اندر صابن پکایا گیا ہے، اور یہ صابن جو پکایا گیا وہ اس وجہ سے پکایا گیا کہ تاکہ اس کے اندر میل کاٹ دی جائے. اب میل کاٹنے کے لیے جب اس میں صابن پکایا گیا ہے اور اس کی رقت ختم نہیں ہوئی، یعنی یہ ایسا پانی ہے جو بالکل آپ سمجھے کہ فریکوینٹلی بہ سکتا ہے، سب کچھ کر سکتا ہے، تو ایسی صورت میں بھی اس سے وضو اور غسل ہو سکتا ہے. آگے دکھائیے، اب یہ دیکھیے، یہ بالکل گاڑا ہو چکا ہے. اب جب اس کی پوزیشن ایسی گاڑی ہو گئی کہ اب یہ اس کا جو رقت تھی، جو بڑے فریکوینٹلی پانی جو بڑے آسانی سے موو کرتا تھا، وہ پوزیشن نہیں رہی، تو اب اس سے وضو اور غسل نہیں ہو سکتا. اور پھر یہ ایسی کوئی چیز اس وقت کچھ، مطلب یہ سمجھے کھیر ٹائپ کی آئٹم لگ رہی ہے، तो इस वजह से भी इससे वुजू और गुसल नहीं हो सकता कि इसको पानी अब नहीं कहेंगे। आगे मसला समझ फरमाइए। और अगर कोई पाक चीज मिली जिससे रंग या बू या मजे में फर्क आ गया मगर इसका पतलापन ना गया, जैसे रीता, चूना या थोड़ी जाफरान, तो वुजू जायज है। और जो जाफरान का रंग इतना आ जाए कि कपड़ा रंगने के काबिल हो जाए तो वुजू जायज नहीं। यूं ही पुड़िया का रंग, और अगर इतना दूध मिल गया कि दूध का रंग गालिब ना हुआ तो वुजू जायज है वरना नहीं। गालिब मगलूब की पहचान ये कि जब तक ये कहेंगे कि पानी है जिसमें कुछ दूध मिल गया तो वुजू जायज है, और जब इसे लस्सी कहेंगे तो वुजू जायज नहीं, और अगर पत्ते गिरने या पुराने होने के सबब बदले तो कुछ हरज नहीं मगर जबकि पत्ते इसे गाढ़ा कर दें। आइए इसको भी समझते हैं। ये देखिए, ये पानी में थोड़ा सा दूध डाला है, अब इस दूध की वजह से क्या ये पूरी लस्सी बन गई, इसको क्या कहा जाएगा? इस वक्त जो पोजीशन है, पानी है जिसमें थोड़ा सा दूध मिल गया, दोबारा दिखाइए, पानी है जिसमें थोड़ा सा दूध मिल गया तो अब ऐसी सूरत के अंदर इससे वुजू जायज होगा। मजीद दिखाइए आगे। अब आप क्या कहते हैं इस मामले में? अब ये लस्सी बन गई, अब इसे आप वुजू नहीं कर सकते कि इसका नाम बदल गया और ये इसको पानी अब नहीं कहा जाएगा। ये आपका जाफरान आ गया है, बिल्कुल इसका रंग वगैरह सब कुछ चेंज हो चुका है, कम मिला हो कि उसकी दिक्कत और उसके नाम वगैरह में फर्क ना हो तो उससे वुजू वगैरह किया जा सकेगा, इससे आप वुजू नहीं कर सकते, इसकी ज्यारत कर सकते हैं। छत के परनाले से नीह का पानी गिरे वो पाक है, अगरचे छत पर जा बजा नजासत पड़ी हो। अब वो बातें आ गई कि जहां पर इन चीजों के अंदर नजासत भी मिल गई, यानी अब तक तो आपने वो सूरतें बयान की जिसमें नजासत नहीं, और ये याद रखिए जो भी चीज मिलने वाली है, मिक्स होने वाली है, वो पाक होगी। ये जरूरी वजाहत समझ लीजिए कि जितनी चीजें मिली हैं ये पाक होनी चाहिए, क्योंकि ये पानी की मिकदार कम है। जब पानी की मिकदार ज्यादा होती है उसके अहकाम और होते हैं, कम मिकदार के अहकाम अलग होते हैं। अब हम इस तरफ आ रहे हैं कि एक तो पानी भी पाक था, पाक पानी के साथ साथ हमने मजीद इसके अंदर कुछ चीजों का इजाफा किया जो हमारा रोजमर्रा में काम आती, वो ये चीज है कि छत के परनाले से मी, मी कहते हैं बारिश को, छत के परनाले से मी का पानी गिरे वो पाक है, अगरचे छत पर जा बजा नजासत पड़ी हुई है। यानी छत है आपकी, उसमें मुख्तलिफ किस्म की नजासतें मौजूद हैं, अब इसके परनाले से जो पानी गिरेगा वो पाक है, अगरचे नजासत से मिलकर जो पानी गिरता है वो निस्फ हो या कम हो या बराबर हो या ज्यादा हो, जब तक नजासत से पानी के किसी वस्फ में तगैयुर ना आए, यही सही है। तगैयुर औसाफ का बदलना, इसका बयान अभी आ रहा है और इसी पर एतमाद है। और अगर मीह रुक गया, बारिश ठहर गई और पानी का बहना मौकूफ हो गया, यानी अब पानी नहीं बह रहा, तो अब वो ठहरा हुआ पानी और जो छत से टपके नजस है। आइए आपको दिखाते हैं। इस वक्त आप ये मंजर देख रहे हैं कि परनालों से पानी गिर रहा है, बारिश हो रही है। अब इस छत पर अगर नजासत की कोई चीजें मौजूद हैं, मिसाल के तौर पे बिल्ली वगैरह की कोई नजासत मौजूद है, तो अब ये जो पानी गिर रहा है इस पानी को पाक ही कहा जाएगा, ऊपर नजासत से मिलकर गिरे या ना गिरे। चलती बारिश के अंदर जो पानी होता है वो पानी पाक ही होता है जब तक वो उनके किसी वस्फ में तगैयुर ना लाए। औसाफ तीन तरह से, नंबर एक रंग, नंबर दो बू, नंबर तीन जायका। जब तक इन तीन चीजों में से तब्दीली नहीं आएगी उस वक्त तक ये पानी पाक ही कहलाएगा। इस वक्त बारिश नहीं हो रही, बारिश का पानी इस वक्त ठहरा हुआ है। ये आप इस वक्त जो मंजर देख रहे हैं इसमें पानी बारिश का ठहरा हुआ है। अब इसमें अगर नजासत है, ये ठहरा हुआ पानी ज्यादा मकदार में नहीं है, दा दर्दा नहीं है, जिसकी तफसील आगे आएगी। पानी ये कम मकदार में ठहरा हुआ हो तो अब इसकी सूरत ये है कि इस पानी के अंदर जो छत से टपके वो भी नजस होगा और ये पानी भी नापाक होगा। ये देखिए, ये बारिश जब हो रही है ना, अब ये पानी बह रहा है, ये नजासत से मिलकर भी बह रहा हो, ऊपर नजासत मौजूद हो, नीचे नजासत मौजूद हो, इसका कोई भी लिहाज अब नहीं रखा जाएगा। हाँ, अगर इस वक्त भी तीन चीजों में से एक चीज का फर्क आ गया, रंग, बू, जायका, तो अब ऐसी सूरत के अंदर इस पानी के नापाक होने का हुक्म दिया जाएगा, वरना पानी को पाक ही करार दिया जाएगा। अब दूसरी सूरत है, अगर ये पानी दादरदा से कम है तो अब इसके ठहरने के बाद इसमें जब भी नजासत का कोई असर पाया गया, ये पानी नापाक होगा। छत से टपकने वाला थोड़ा थोड़ा पानी, बारिश खत्म होने के बाद भी आप देखते होंगे छत से पानी टपकता रहता है, तो अब अगर नजासत ऊपर मौजूद थी और पानी टपक रहा था तो वो पानी भी नापाक है। यूं ही नालियों से बरसात का बहता पानी पाक है जब तक नजासत का रंग या मुंह या मजा इसमें जाहिर ना हो। रहा इससे वुजू करना, इस पानी में नजासत मरइजिया के अज्जा ऐसे बहते जा रहे हो कि जो चुल्लू लिया जाए इसमें एक आध जर्रा इसका भी जरूर होगा, जब तो हाथ में लेते ही नापाक हो गया, वुजू इससे हराम, वरना जायज और बचना बेहतर है। एक नजासत ऐसी होती है जो नजर आती है, मिसाल के तौर पे बकरे की मेंगनी है। अब ऐसा पानी, इस पानी को आपने चुल्लू में लिया तो हर चुल्लू के अंदर बकरे की मेंगनी आ रही है, या किसी एक चुल्लू में आपने जो उठाया उसमें बकरे की मेंगनी थी, तो आपका हाथ भी इसने नापाक कर दिया, वुजू इससे हराम। और अगर ऐसा नहीं है तो जायज है और बचना बेहतर है। क्या मामला हुआ, पानी जब भी इस तरह की बात होती है ना पानी की, उसमें तीन चीजें हमेशा देखी जाती है, रंग, बू, जायका। अब रंग, बू, जायका अगर खराब कर दिया गया है, रंग, बू, जायका अगर डिस्टर्ब हो चुका है, तो अब इस पानी से वुजू और गुसल नहीं हो सकता। कलील पानी से, कम पानी से वुजू गुसल उस वक्त हो सकता है जब रंग, बू, जायका इसका दुरुस्त हो, वरना ये वुजू के काबिल ना रहा। इसी तरह नजासत के असर उसके अंदर मौजूद होंगे तब भी इससे वुजू और गुस्ल नहीं किया जा सकेगा। सवाल, जिस पानी में कोई चीज मिल गई के बोल चाल में इसे पानी ना कहें, क्या इससे वुजू हो सकता है या नहीं, कौन बताएगा? जिस पानी में कोई चीज मिल गई के बोल चाल में इसे पानी न कहेंगे, क्या इससे वुजू हो सकता है या नहीं?
नहीं,
नहीं। मिसाल बयान करें इसकी।
मिसाल के तौर पर जैसे आपने पहले मिसाल दी है कि दूध थोड़ा सा पानी में डालें, ज्यादा पानी में थोड़ा सा दूध डालें, तो पानी का जायका ज्यादा, पानी का रंग ज्यादा जाहिर हो, तो वुजू जो है वो उससे हो सकता है। अगर दूध इतना डालें कि लस्सी बन जाए तो वुजू नहीं हो सकता।
कोई और स्वयं बयान करना चाहेंगे?
कोई ऐसी चीज पानी में डालकर पकाई जिससे मेल काटना मकसूद ना हो, मिसाल के तौर पर शोरबा, तो इससे भी वुजू जायज नहीं होगा। और अगर उससे मकसूद मेल काटना हो जैसे साबुन वगैरह, जब तक पानी की रिक्कत और सैलान बाकी है तो उससे वुजू जायज होगा, और अगर वो इतना गाढ़ा हो जाए तो उसकी रिक्कत और सैलान चली जाए तो अब उस पानी से भी वुजू जायज नहीं होगा। इसी तरह जाफरान अगर थोड़ी मिल जाए तो पानी उससे वुजू करना जायज होगा, और जाफरान इतनी ज्यादा मिल जाए कि उससे कपड़ा रंगा जा सके तो तब भी वुजू करना जायज नहीं होगा।
सल्लू अलल हबीब। दा दर्दा पानी میں نجاست پڑی تو اس کا پانی دا دردہ سے کم ہو گیا تو اب بھی پاک ہے. ہاں اگر وہ نجاست اب بھی اس میں باقی ہو اور دکھائی دیتی ہو تو اب ناپاک ہو گیا, اب جب تک بھر کر بہ نہ جائے پاک نہ ہوگا. ان سارے احکام میں بہت زبردست ضروری مسئلہ یہ ہے کہ یہ ایک پانی ہوتا ہے وہ ہوتا ہے زیادہ, اور ایک پانی ہوتا ہے اس کو کہتے ہیں قلیل یعنی کم. دا دردہ پانی وہ ہوتا ہے جو پانی زیادہ پانی ہوتا ہے. دا دردہ پانی کس کو کہتے ہیں؟ دس ہاتھ لمبا دس ہاتھ چوڑا جو حوض ہو اسے دا دردہ کہتے ہیں کہ بڑا حوض ہے. یوں ہی بیس ہاتھ لمبا پانچ ہاتھ چوڑا یا پچیس ہاتھ لمبا چار ہاتھ چوڑا, غرض کل لمبائی چوڑائی سو ہاتھ ہو. یہ پرانا حساب ہے, نیا حساب میں عرض کر رہا ہوں. نیا حساب اس کا یہ بنے گا پچیس گز دو سو پچیس فٹ. یہ اگر آپ کی ٹنکی ہے جو کہ نہیں ہوتی تو اس صورت میں یہ بڑی ٹنکی ہوگی, اور اگر گول ہے تو اس کی گولائی تقریباً ساڑھے پینتیس ہاتھ اور سو ہاتھ لمبائی نہ ہو تو چھوٹا حوض ہے, اور اس کے پانی کو تھوڑا کہیں گے اگرچہ کتنا ہی گہرا ہو. دکھائیے ٹنکی. یہ نارمل سائز آپ سمجھے, یہ بھی تھوڑی سی بڑی ٹنکی ہے جو ہمارے یہاں استعمال ہوتی ہے, اس سے بھی چھوٹی ٹنکیاں بعد آتی ہیں. تو اب یہ ٹنکی بھی آپ کی اتنی بڑی ٹنکی نہیں ہے جس کو ہم کہیں کہ اس کے اندر کا پانی کثیر پانی ہو. نارملی ہمارے ہاں اتنی بڑی ٹنکیاں نہیں ہوتی, تو جو پاکی ناپاکی کے احکام ٹنکی سے ریلیٹڈ ہوں گے وہ سارے کے سارے ایسے ہوں گے جو آپ کے کم پانی کے احکام ہیں. سمجھ میں آ رہا ہے آپ کے بات؟ یعنی یہ ٹنکی اگر بڑی ہو گئی تو ٹھیک ہے, بڑے پانی کے احکام ہوں گے, مگر نارملی بڑی ٹنکی نہیں ہوتی. تو آپ اپنا ذہن بنا کے رکھیں ٹنکی کے اندر جتنی بھی پاکی ناپاکی کے احکام ہوں گے وہ کم پانی کے ہوں گے, نارملی ایسا ہی ہوگا. جو پانی وضو یا غسل کرنے میں بدن سے گرا وہ پاک ہے, مگر اس سے وضو اور غسل جائز نہیں. یوں ہی اگر بے وضو شخص کا ہاتھ یا انگلی یا پورا یا ناخن یا بدن کا کوئی ٹکڑا جو وضو میں دھویا جاتا ہے باقصد یعنی ارادتن یا بلا قصد یعنی بغیر ارادے کے دا دردہ سے کم پانی میں بے دھوئے ہوئے پڑ گیا تو وہ پانی وضو اور غسل کے لائق نہ رہا. یہ سب کڑیاں ایک ساتھ ہیں, یعنی یہ الگ الگ مسائل نہیں ہیں, مسائل ایک ہی ہیں. دا دردہ سے کم جو پانی ہے وہ قلیل پانی ہے, اس کا رنگ بھی صحیح ہونا چاہیے, بو بھی اس کی صحیح ہو, اس کا ذائقہ بھی صحیح ہونا چاہیے. اب اس کے ساتھ ساتھ وضو اور غسل کرنے کے لیے اس کو اور بھی حفاظت کی ضرورت ہے. کن چیزوں کی حفاظت کی ضرورت ہے؟ وہ یہ کہ اگر یہ پانی ہے, اس پانی کو پانی ہی کہتے ہیں, اس پانی کو لسی نہیں کہتے, اس پانی کو شربت نہیں کہتے, اس پانی کو کثیر زعفران والا پانی نہیں کہتے, اس پانی میں اگر صابن ملا ہوا ہے تو یہ صابن ستو کی طرح گاڑا نہیں ہوا ہے. اب یہ پانی ایسا ہے جو وضو کے قابل ہے, پاک بھی ہے, رنگ بھی اس کا صحیح ہے, یعنی رنگ گٹر والا رنگ نہیں ہے اس کا, ذائقہ اس کے اندر ذائقہ, بعضوں کو گٹر کی بدبو کا ذائقہ محسوس ہوتا ہے, وہ یہ مراد نہیں ہے. ذائقہ کا مطلب اس میں نجاست کا ذائقہ اور بدبو کا ذائقہ مراد نہیں ہے. تو اب اس کے ساتھ اس کا ذائقہ بھی نہیں بدلا. تیسری چیز اس کی رنگ بو اور ذائقہ, اس کی بو بھی نہیں بدلی, رنگ بھی نہیں بدلا, ذائقہ بھی نہیں بدلا, اس کو پانی بھی کہتے. اب ساتھ ساتھ یہ بھی چیز اس میں لازم ہے کہ اس پانی میں کسی بھی بے وضو شخص کا ہاتھ یا انگلی, پورا اس کو کہتے ہیں, یہ حصہ پورا کہلاتا ہے, یہ جو اوپر کا پورشن ہے اس کو پورا کہتے ہیں. ٹھیک ہے جی. اب آپ یہ سمجھیے پورا ہاتھ ہے یا انگلی ہے یا پورا ہے, تین چیزیں, پورا ہاتھ یا انگلی یا پورا. जो पानी वुजू या गुसल करने में बदन से गिरा वो पाक है, मगर इससे वुजू और गुसल जायज नहीं। यूं ही अगर आपके जो गुसल खाने के अंदर जो बाल्टी रखी हुई है, ये बाल्टी के भी यही अहकाम है। अगर बेवुजू शख्स ने अपना हाथ, अपनी उंगली, अपना पोरा, बल्कि नाखून भी उसमें इरादतन या बगैर इरादतन बेधुला डाल दिया, तो अब इस ये पानी पाक जरूर है मगर इससे वुजू और गुस्ल नहीं हो सकता। इसी तरह जिस शख्स पर नहाना फर्ज है, इसके जिस्म का कोई बेधुला हुआ हिस्सा पानी से छू जाए तो वो पानी वुजू और गुस्ल के काम का नहीं रहा। अब आपने क्या किया जनाब, मसला हो गया, बाल्टी है, डोंगा डाला था, टूटी खोली, डोंगा पूरा अंदर डूब गया। अब क्या करें, कोई मसला ही नहीं है, आपका गुस्ल ही नहीं है, आपका वुजू ही नहीं है, कोई मसला नहीं है। आप टूटी के पास जाएं, बेसन के अंदर हाथ धोएं, हाथ धो लिया। अब धोने के बाद मिसाल के तौर पे आपकी बाल्टी यहां तक किया बात यहां तक धो ले। अब आपने हाथ धो लिया है ना, धोने के बाद अब आप अंदर डालकर अपना डोंगा निकाल लें। यह बेधुला हाथ का मसला है कि जब हाथ नहीं धुला था तो अब आप हाथ नहीं डाल सकते थे। अब आपका डोंगा अंदर चला गया, अब क्या करना है, कोई मसला नहीं है, हाथ धोए, धोने के बाद अंदर डालें। सल्लु अलल हबीब। क्या खुलासा हुआ आज के पूरे मौजू अब तक का? मौजू का खुलासा यह हुआ, आपने क्या करना है तहारत के लिए, वुजू और गुसल। तहारत उमूमी तौर पर पानी से हासिल की जाती है। तो अब आप पानी की तरफ बढ़े। पहला सवाल यह हुआ कि यह आया पानी है या गैर पानी। आपने कहा जी ये पानी है। पानी कैसा है? इसको मशरूब नहीं कहते। इस पानी के अंदर जाफरान मिला हुआ है तो जाफरान कम है, तब भी पानी है। इस पानी के अंदर दूध मिला है, इसको लस्सी नहीं कहते, पानी गालिब है, तब भी पानी है। इस पानी, ये पानी सत्तू की तरह गाढ़ा नहीं है। पानी सत्तू की तरह गाढ़ा हो वुजू नहीं कर सकते। पानी जाफरान ज्यादा हो वुजू नहीं कर सकते। पानी के अंदर शोरबा बन गया वुजू नहीं कर सकते। पानी की लस्सी बन गई वुजू नहीं कर सकते। पानी की चाय बन गई वुजू नहीं कर सकते। जो चीज मिली है मेल काटने के लिए साबुन डाला है वुजू कर सकते हैं, मगर साबुन इस वक्त इतना गालिब नहीं होना चाहिए कि सत्तू की तरह हो जाए। अब इस पानी से वुजू कर सकते हैं। जो चीज मिली है वो पाक है या नापाक है? पाक है, वुजू कर सकते हैं। पानी ज्यादा है या कम है? दादरदा है या दादरदा से कम है? पानी दादरदा से कम है, तब भी वुजू और गुसल कर सकते हैं, मगर ये पानी मुस्तमल नहीं होना चाहिए। मुस्तमल कब होगा? जब आपका ये पानी, इसमें बेवुजू शख्स का हाथ या उंगली या पोरा या नाखून इसके अंदर इरादतन बिला इरादतन दाखिल किया, तो अब ये वुजू और गुसल के काबिल ना रहा। और काबिल गुसल शख्स है उसका जिस्म का कोई भी हिस्सा इरादतन या बिला इरादतन डल गया तो गुसल के काबिल ना रहा। और अगर आपने धुला हुआ हाथ, धुला हुआ जिस्म, इसके अंदर तकर्रुब सवाब हासिल करने की, यानी धोना सवाब है, इस नियत से डाल दिया, तब भी उस पानी से वुजू और गुसल नहीं कर सकते। अगर बज़रूरत हाथ पानी में डाला, जैसे पानी बड़े बर्तन में है कि इसे झुका नहीं सकता, न कोई छोटा बर्तन है कि इससे निकाले, तो ऐसी सूरत में बकदरे जरूरत हाथ पानी में डालकर इससे पानी निकालें, या कुएं में रस्सी डोल गिर गया और बेघुसे नहीं निकल सकता और पानी भी नहीं कि हाथ पांव धोकर घुसे, तो ऐसी सूरत में अगर पांव डालकर डोल रस्सी निकालेगा मुस्तअमल ना होगा। इन मसलों से बहुत कम लोग वाकिफ हैं, ख्याल रखना चाहिए। सदर शरिया के ये अल्फाज हैं। तो एक छूट इसके अंदर यहां पर मसले में बयान की गई। आपने अब तक तो सारे मसाइल बयान किए। मसाइल में बाज सूरतें ऐसी होती हैं जहां पर हमारे लिए रियायत शरीयत मुताहरा ने दी और फुकहाए किराम, उलमाए किराम ने वो रियायतें हमें बयान की, उसकी एक सूरत यहां बयान हुई। अब आप ट्रेन में हैं, कहीं सफर पर जा रहे हैं, नॉर्मली अगर पानी एक टंकी के अंदर हो, थोड़ा सा पानी कहीं और से मिलकर हाथ धोना आसान होता है। अब इसी के अंदर आप समझिए कि लोटा डोंगा वगैरह जो है वो डूब गया, पानी है, वुजू भी करना है, नमाज भी पढ़नी है, तो अब ऐसी सूरत के अंदर हाथ डालकर अगर उसने ये डोंगा लोटा वगैरह जो अंदर गया है उसको निकाल लिया, तो उसूल और कायदे की रोशनी में पानी मुस्तामल हो गया। मगर यहां पर उलमा ने हमें इजाजत दी और इस सूरत में हमें छूट दी गई कि ये पानी हमारा मुस्तामल करार नहीं दिया जाएगा। मुस्तामल पानी अगर अच्छे पानी में मिल जाए, मसलन वुजू या गुसल करते वक्त कतरे लोटे या घड़े में टपके, तो अगर अच्छा पानी ज्यादा है तो ये वुजू और गुसल के काम का है, वरना सब बेकार हो गया। आइए आपको इसका भी प्रैक्टिकल दिखा देते हैं। आप ये देख रहे हैं थोड़ा सा पानी इस वक्त इसमें मौजूद है। अब ये थोड़ा सा पानी है, अब आप ये समझे कि ये पानी है मुस्तामल, पिछले पानी से ज्यादा पानी इसमें डाल दिया गया है। जो दूसरे मरतबा पानी डाला गया वो था गैर मुस्तामल। मिसाल आपको समझाई गई और एक फर्जी सूरत आपको बयान की जा रही है। तो अब जो नीचे का मुस्तामल पानी था और ऊपर ज्यादा गैर मुस्तामल डाल दिया, तो ये मजमूआ गैर मुस्तामल हो गया, ये पानी काबिले वुजू हो गया। मुस्तामल पानी को गैर मुस्तामल करने के और भी तरीके हैं जो बाहर शरीयत से पढ़े जा सकते हैं। छोटे छोटे घड़ों में पानी है और इसमें नजासत पड़ना मालूम नहीं, तो इससे वुजू जायज है। हमारे यहां एक तादाद जो है वो नजासत के मामले में बहुत ज्यादा वहम रखती है, जरा सा चीज ये भी नापाक होगी, ये चीज नापाक होगी, बाजों को वहम की आदत होती है। जो शरीयत मुतारा का मसला है वो यही है, छोटे छोटे घड़ों में पानी है अगर इसमें नजासत पड़ना मालूम नहीं तो इससे वुजू जायज है। नजासत में पानी का मजा बू रंग बदल दिया, तो इसको अपने इस्तेमाल में लाना नाजायज, और जानवरों को पिलाना भी, यानी जानवरों को पिलाना भी नाजायज है। गारे वगैरह के काम में ला सकते हैं, मगर इस गारे मिट्टी को मस्जिद की दीवार वगैरह में सर्व करना जाइज नहीं। सल्लू अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद। दावत इस्लामी के शाती इदारे मकतबतुल मदीना का मतबुआ कपड़े पाक करने का तरीका शेख तरीकत अमीर अहले सुन्नत का रिसाला इसके सफहा नंबर 17 पर है। नीचान वाली गलियों और सड़कों पर बारिश का जो पानी खड़ा हो जाता है, नीचान का मतलब ढेलान टाइप जो नीचे हो, वो पाक है अगरचे उसका रंग गदला होता है। बाज औकात गटर का पानी भी इसमें शामिल हो जाता है, लेकिन यहां भी यही कायदा है कि नापाकी के सबब से इस पानी के रंग या मजा या बू में तब्दीली आई तो नापाक है, वरना पाक है। अगर बारिश थम गई, पानी भी बहना बंद हो गया और दा दर्दा से कम है, तीन बातें यहां बयान हो रही हैं। क्या तीन बातें बयान हो रही हैं? पानी बहना बंद हो गया, बारिश थम चुकी है, पानी बहना बंद हो गया है, और नंबर तीन ये दा दर्दा से कम है। ये तीन बातें जब हुई, अब चौथी बात कि इसमें कोई नजासत या इसके अज्जा नजर आ रहे हैं तो अब नापाक है। चप्पल से उड़कर जो कीचड़ के छींटे पजामे के पीछे हिस्से पर पड़ जाते वो पाक हैं जब तक यकीनी तौर पर इनका नापाक होना मालूम ना हो। अपनी जमातों और अपनी नमाजों का लिहाज रखिए। सड़क पर पानी छिड़का जा रहा था, जमीन की छींटे उड़कर कपड़े पर पड़ी, कपड़ा नजस ना हुआ, मगर धो लेना बेहतर है। कुत्ता बदन या कपड़े से छू जाए तो अगरचे इसका जिस्म तर हो, गीला हो, बदन और कपड़ा पाक है। हाँ, अगर इसके बदन पर नजासत लगी है तो और बात है, या इसका लुआब यानी थूक लगे तो नापाक कर देगा। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। सलातु व सलाम अलैका या रसूल अल्लाह। وعلى آلك وأصحابك يا حبيب الله. سبحانك اللهم وبحمدك لا إله إلا أنت أستغفرك وأتوب إليك. سبحانك اللهم وبحمدك لا إله إلا أنت أستغفرك وأتوب إليك. سبحانك اللهم وبحمدك لا إله إلا أنت أستغفرك وأتوب إليك. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله. صلوا على الحبيب صلى الله تعالى على محمد.